أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، وبه نستعين وهو خير ناصر ومعين. الحمد لأهله، الصلاة والسلام على أهلها، ولعنت الله على أهلها. السلام عليكم ورحمة الله وبركاته. تمام برادران و خواهران کو درس قرآن میں خوش آمدید. آج الحمدللہ ماہ مبارک رمضان کا دوسرا روزہ ہم سب نے اللہ کے فضل و کرم سے مکمل کیا، اور انشاءاللہ خدا کے فضل و احسان کے ساتھ ماہ مبارک رمضان کی عبادات کو بجا لائیں گے، اور خالصتاً رضائے پروردگار کے حصول کے لیے اس مہینے کے روزے بھی رکھیں گے، اور جن اعمال کو خدا نے اس ماہ مبارک میں ہم سے طلب فرمایا ہے ان اعمال کو بھی انشاءاللہ تعالی بجا لائیں گے. اذان محترم، قرآن مجید کی تلاوت جاری ہے. جیسا کہ ہم نے جن سورتوں کا انتخاب کیا ہے، سورہ محمد صلی اللہ علیہ وآلہ وسلم سے لے کر سورہ والناس تک کی تلاوت کا انشاءاللہ ہم نے آغاز کیا. کل 15 آیتیں سورت کی ہم نے تلاوت کر لی ہیں، اور آج ہم آیت نمبر 16 سے ہم اپنی تلاوت کا آغاز کریں گے. انشاءاللہ آپ قرآن مجید کو اپنے پاس کھول لیں گے اور انشاءاللہ تلاوت میں ہمارے ساتھ شامل ہو جائیں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ومنہم من یستمع الیک حتی اذا خرجوا من عندک قالوا للذین اوتوا العلم ماذا قال آنفا أولئك الذين طبع الله على قلوبهم واتبعوا أهواءهم. ان میں کچھ لوگ ایسے ہیں جو آپ کو سنتے ہیں، لیکن جب آپ کے پاس سے نکل جاتے ہیں تو جنہیں علم دیا گیا ہے ان سے پوچھتے ہیں، اس نے ابھی کیا کہا؟ یہ وہ لوگ ہیں جن کے دلوں پر اللہ نے مہر لگا دی ہے، اور وہ اپنی خواہشات کی پیروی کرتے ہیں. آیت نمبر 17، والذین اهتدوا زادهم ہدا وآتاهم تقواهم، اور جنہوں نے ہدایت حاصل کی اللہ نے ان کی ہدایت میں اضافہ فرمایا، اور انہیں ان کا تقوی عطا فرمایا. آیت نمبر 18، فَهَلْ يَنظُرُونَ إِلَّا السَّاعَةَ أَن تَأْتِيَهُمْ بَغْتَةً فَقَدْ جَاءَ أَشْرَاطُهَا فَأَنَّ لَهُمْ إِذَا جَاءَتْهُمْ ذِكْرَاهُمْ. کیا یہ لوگ بس قیامت ہی کے منتظر ہیں کہ انہیں اچانک آ لے؟ بس اس کی علامات تو آ چکی ہیں، لہذا جب قیامت آ چکے گی تو اس وقت انہیں نصیحت کہاں مفید ہوگی. آیت نمبر 19، فَعْلَمْ أَنَّهُ لَا إِلَٰهَ إِلَّا اللَّهُ وَاسْتَغْفِرْ لِذَنْبِكَ وَلِلْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ وَاللَّهُ يَعْلَمُ مُتَقَلَّبَكُمْ وَمَثْوَاكُمْ. بس جان لو کہ اللہ کے سوا کوئی معبود نہیں، اور اپنے گناہ کی معافی مانگو، اور مومنین و مومنات کے لیے بھی، اور اللہ تمہاری آمد و رفت اور ٹھکانے کو جانتا ہے۔ آیت نمبر 16 سے 19 تک کی تلاوت کی ہے۔ چند ایک ان کے نکات ہیں ان آیات کے اندر، کچھ پیغامات، ان کی طرف انشاءاللہ متوجہ ہوں گے۔ جیسا کہ اس سورت کے آغاز میں عرض کیا تھا کہ اس سورت کے اندر منافقین کے بارے میں اور منافقین کے کاموں کے بارے میں بات ہوئی ہے، تو جیسا اس آیت میں منافقین کا ایک جو ان کی نشانی وہ بتائی، کیا کرتے تھے یہ لوگ؟ رسول اللہ کی مجلس میں بیٹھتے تھے، یہ منافقین آپ کی باتوں کو باقی سب کے ساتھ مل کے سنتے تھے، لیکن جب یہ باہر جاتے تھے، جب اس محفل سے نکلتے تھے، تو پھر جا کر یہ لوگ باقی جو اہل، جو جس کو یہاں قرآن نے کہا جن کو علم دیا گیا ہے، ان سے پوچھتے تھے کہ اس نے بھی کیا کہا، یعنی رسول اللہ نے کیا کہا۔ اصل میں حالانکہ رسول اللہ کی سیرت و سنت یہی تھی کہ آپ انتہائی سادہ اور واضح ترین بات فرمایا کرتے تھے، لیکن منافقین یقیناً ان کے دل میں نفاق تھا، لہذا جا کر وہ یہ سوال کرتے تھے جب باہر نکلتے تھے۔ تو اللہ نے ان کے بارے میں جو بات کی آیت نمبر 16 کے اندر، کہا یہ وہ لوگ ہیں جن کے دلوں پر اللہ نے مہر لگا دی ہے اور وہ اپنی خواہشات کی پیروی کرتے ہیں۔ یعنی اللہ نے ان کے دلوں پر مہر لگا دی ہے، جیسا کہ پہلے بھی عرض کیا ہے، جب بھی اس طرح کی بات کا جو جب اس کی نسبت خدا کی طرف دی جاتی ہے کہ اللہ نے مہر لگائی ہے، تو اس کا یہ مطلب نہیں ہوتا کبھی بھی کہ کوئی بندہ خود تو ہدایت کی طرف آنا چاہے لیکن اللہ اس کو ہدایت کی طرف آنے نہ دے، بلکہ یہ اللہ کا مہر لگانا، اللہ کا ہدایت کا دروازہ بند کرنا، وہ ایک قانون کے تحت ہے، خدا کے اسی اصول اور قانون کے تحت ہے کہ جس کا ظاہر ہے کہ بندہ اپنے اعمال کے ذریعے خود کو اس جگہ تک پہنچاتا ہے کہ جہاں پر جا کر اس کے بعد وہ قابل ہدایت نہیں رہتا۔ جس طرح کے مرض بھی اس طرح کے ہیں، جیسا کینسر کا مرض ہے، اس کا ایک ایسا سٹیج ہے کہ جس کے پاس جس کے بعد علاج نہیں ہے، جس میں ڈاکٹر بھی یہی کہتے ہیں کہ اب لا علاج ہو گیا مرض، تو بس یہ روحانی طور پر بھی انسان کے ایسے امراض ہیں کہ جن کی وجہ سے وہ لا علاج ہو جاتا ہے، اور اس مرض کا ٹوٹلی ذمہ دار جو ہے وہ انسان، وہ عمل بجا لانے والا خود ہوتا ہے۔ بس اللہ نے ان کے دلوں پر مہر لگا دی، اور منافقین کی نشانی خاص کیا تھی؟ وَتَّبَعُوا أَهْوَاءَهُمْ، آیت نمبر 16 میں، وہ اپنی خواہشات کی پیروی کرتے تھے۔ عزیزان محترم، یاد رکھیے گا، قرآن مجید نے خواہشات کی پیروی کے موضوع کو بہت زیادہ اہمیت دی، بہت زیادہ اس کو بیان کیا، اور بہت مذمت کی گئی ہے قرآن میں آرزوں کی، خواہشات کی پیروی کرنے والوں کی۔ آیت نمبر 17، وَالَّذِينَ اهْتَدَوْا زَادَهُمْ هُدًى وَآتَاهُمْ تَقْوَاهُمْ، جیسے کہ اس آیت میں منافقین کی بات ہوئی ہے، تو اس کے اگلے مرحلے میں صاحبان تقویٰ کی بات ہو رہی ہے۔ اس سورت کے، پوری سورت کے اندر آپ نے دیکھا ہے کہ اکثر تقابل ہوا ہے کہ جہاں پر کفار کی بات آئی ہے وہاں مومنین کی، اسی طرح منافقین کی بات آئی ہے تو متقین کی بات بھی ساتھ میں آئی ہے۔ اب جیسے اس آیت میں، آیت نمبر 17 میں اللہ نے کہا، اور جنہوں نے ہدایت حاصل کی اللہ نے ان کی ہدایت میں اضافہ فرمایا اور انہیں ان کا تقویٰ عطا فرمایا۔ یہاں اگر آپ غور کریں، جنہوں نے ہدایت حاصل کی اللہ نے ان کی ہدایت میں اضافہ کر دیا، یعنی ایک مرحلہ خود اس انسان نے طے کیا ہے۔ تفسیر النمونہ میں ایک جملہ تھا جو میں نے آج نوٹ کیا تھا اسی ضمن میں، انہوں نے ہدایت کے لیے پہلے از خود اقدام کیا، اپنی عقل و خرد اور فطرت سے صحیح معنوں میں کام لیا، پھر خدا بھی حسب وعدہ اپنی راہ پر چلنے والے مجاہدوں کی زیادہ سے زیادہ ہدایت و رہنمائی کرتا ہے، ان کے دلوں میں نور ایمان ڈال دیتا ہے، اور شرح صدر اور روشن بینی سے انہیں بہرہ مند کرتا ہے۔ یہ تو ہوتا ہے ایمان اور اعتقاد کے لحاظ سے، لیکن عملی لحاظ سے بھی ان میں تقویٰ کی روح کو اس حد تک زندہ کرتا ہے کہ انہیں گناہوں سے نفرت ہونے لگتی ہے، और इताअत और नेकी से जुनून की हद तक मोहब्बत करने लगते हैं। ये साहिबान तक्वा कि जिनकी हिदायत के एक मरहले को पहले उन्होंने खुद तय किया है, यानी समझे जो इंसान की इंसान होने के नाते जो इंसानी जिम्मेदारियां बनती थी वो उन्होंने अंजाम दी, तो फिर खुदा की तरफ से हिदायत का इनाम अगले मरहले का मिला है, उसके साथ साथ तकवा की नेमत भी उन्हें मिली। तकवा क्या है? खुद को महफूज रखना, खुद को बचाना। तकवा का मफहूम मादियत से भी ताल्लुक रखता है और मानवियत से भी ताल्लुक रखता है। आयत नंबर 18 में अल्लाह ने कहा कि क्या ये लोग बस कयामत ही के मुंतजर हैं कि उन्हें अचानक आ ले। फकत जा अशरातुहा, बस उसकी अलामत तो आ चुकी हैं, कयामत की अलामत तो आ चुकी हैं, लिहाजा जब कयामत आ चुकेगी तो उस वक्त उन्हें नसीहत कहाँ मुफीद होगी, कयामत आने के बाद कहाँ नसीहत मुफीद होनी है। यहाँ जो जिक्र हुआ कि कयामत की निशानियां तो आ चुकी हैं, लिहाजा इसमें एक हदीस है रसूलुल्लाह की कि अल्लाह के नबी ने कहा कि एक यहाँ उसका मफहूम में तर्जमा आपकी खिदमत में पेश कर रहा हूँ कि मेरी बेसत और कयामत इन दो की मानिंद हैं। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी दोनों उंगलियों को मिलाकर इशारा किया, एक दरमियानी उंगली और दूसरी अंगुष्ट शहादत, यानी इस तरह से इस उंगली और अंगुष्ट शहादत को आपने मिलाकर दिखाते हुए ये कहा कि मेरी बेसत और कयामत इन दो के मानिंद है, यानी खुद रसूलुल्लाह की बेसत, आखिरी नबी का आना भी खुद एक कयामत की निशानी था कि इसके बाद सिलसिले नबूवत नहीं है, अब इसके बाद यकीनन सिलसिले इमामत और आखिरी इमाम के बाद मरहले कयामत है। तो लिहाजा जो मुख्तलिफ तफ़सील में कि इसमें खुद बेसत रसूल भी मुराद है कि जो उस जमाने के लोगों के उनवान से कि भाई कयामत की अलामत तो आ चुकी है, यानी आखिरी नबी का ज़हूर करना और इस आखिरी दीन का आना, आखिरी किताब का आना, ये कयामत की निशानियों में से है और बहुत सारी निशानियां हैं। एक तवील हदीस यहाँ पे जिक्र हुई है लेकिन वो एक काफी तवील है तो मैं उसका जिक्र नहीं करूँगा, बस मुख्तसर चंद एक बातें शायद और भी इस पर करूँ। अगली आयत आयत नंबर 19 पे तवज्जो करेंगे इंशाल्लाह। बस जान लो कि अल्लाह के सिवा कोई माबूद नहीं और अपने गुनाह की माफी मांगो और मोमिनीन मोमिनात के लिए भी, और अल्लाह तुम्हारी आमद और रफ्त और ठिकाने को जानता है। बस यहाँ पर इस्तगफार का कहा है अल्लाह ने कि ए मेरे हबीब आप खुद भी इस्तगफार करें और मोमिनीन और मोमिनात को भी इस्तगफार के लिए कहें। तलब मग़फ़िरत करना, इस्तगफार करना। एक हदीस यहाँ पर है कि हजरत हुज़ैफ़े यमानी के बारे में, सहाबी रसूल थे हजरत हुज़ैफ़े यमानी रज़ियल्लाहु ताला अन्हु, वो कहते हैं कि मैं एक तुंद जुबान शख्स था और अपने घर वालों से सख्त कलामी से पेश आता था। रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम की खिदमत में मैंने अर्ज किया, या रसूलुल्लाह मुझे इस बात का खौफ है कि जुबान की ये तुंदी मुझे जहन्नम में न ले जाए। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तर्जुमा अर्ज कर रहा हूँ, तुम इस्तगफार से क्यों गाफिल हो, हत्ता कि मैं खुद भी रोजाना 70 मरतबा इस्तगफार करता हूँ। ये जो 70 का लफ्ज है ये अरबी में अमूमन कसरत के लिए आता है, यानी ये इसके 70 के जिक्र का मतलब ये होता है कि ज्यादा कसरत से इस्तगफार करता हूँ, कसरत से तलब मग़फ़िरत करता हूँ। बस जहाँ अल्लाह का हबीब रसूल खुदा अगर तलब मग़फ़िरत करते हैं, इस्तगफार करते हैं, यकीनन रसूलुल्लाह का इस्तगफार हमारे इस्तगफार की नस्बत फर्क रखता है। आपका इस्तगफार आपके सिलसिले नबूवत, आपके कार नबूवत, कार रिसालत, उन सब को मद्दनजर रखते हुए है, आपकी शान और आपके मर्तबे के हिसाब से है। जो रसूलुल्लाह और अल्लाह का ताल्लुक है उसके लिहाज से आपका इस्तगफार है, लेकिन मैं और आप अल्लाह के नबी के पैरोकार उनके उम्मती होने के नाते तलब मग़फ़िरत की तरफ मुतवज्जे रहना चाहिए। और मग़फ़िरत का मफ़हूम क्या है? मग़फ़िरत कहते हैं روحانی زخموں کا علاج اور روح کے زخم کا علاج فقط زبان سے استغفر اللہ کہنے سے نہیں ملنے والی، اس کے لیے اقدام کرنا ہوگا، اس کے لیے کوشش کرنی ہوگی، اس کے لیے کچھ جدوجہد کرنی ہوگی۔ اگر پہلے گناہ اور خطا کر چکے ہیں تو اب اطاعت الہی کے کڑوے گھونٹ پینے ہوں گے۔ اگر پہلے گندگیوں کے اندر ان کی لذتوں کو، حرام لذتوں سے خود کو آلودہ کیا ہے، تو اب پھر روزے اور اللہ کی اطاعت کے کڑوے گھونٹ پی کر، جو ہو سکتا ہے نفس کو کڑوے لگ رہے ہوں اس وقت، بالخصوص بیمار روح کو کڑوا ہی لگتا ہے اطاعت الہی کا جو جام ہوتا ہے، لیکن جو روح شاد ہوتی ہے، صحت مند ہوتی ہے، اس کے لیے اطاعت الہی کے جام سے زیادہ شیریں کوئی جام نہیں ہوتا۔ بس استغفار کی طرف متوجہ رہنا چاہیے۔ یہاں پر ایک جملہ آیا ہے، واللہ یعلم متقلبکم ومثواکم، اللہ تمہارے متقلب کو بھی جانتے اور مثواک کو بھی۔ متقلب کا معنی ہے آمد و رفت کی جگہ، اور مثواک کا معنی ہے ٹھہرنے کی جگہ۔ تو بس اس سے مراد بہت سارے مراحل ہیں، یعنی اللہ تمہارے آمد و رفت اور تمہارے ٹھکانے کو جانتا ہے، کن کن سلبوں سے تم ہو کر آئے ہو، اسی طرح زمین کے وہ کون سے اجزاء تھے کہ جن کو تمہارے والدین نے کھایا، اس میں سے نطفہ بنا اور اس سے تم پیدا ہوئے، ان اجزاء کے اندر، ان سبزیوں کے اندر، ان فصلوں کے اندر، ان چیزوں کے اندر جہاں تمہارا وجود بکھرا ہوا تھا، کہ جو تمہارے والدین نے ان غذاؤں کو کھایا، اس ہوا سے سانس لیا، ان سب کے بعد جب نطفہ وجود میں آیا ہے جس سے تم آ کر پیدا ہوئے ہو، خدا ان تمام مراحل کو جانتا ہے اور خدا تمہارے ٹھکانے کو جانتا ہے۔ آیت نمبر 20 سے لے کر 24 تک متوجہ رہیں گے انشاءاللہ۔ ویقول الذین آمنوا لولا نزلت سورة فإذا انزلت سورة محکمة وذکر فیها القتال رأيت الذين في قلوبهم مرض ينظرون إليك نظر المغشي عليه من الموت فأولى لهم۔ اور جو لوگ ایمان لائے ہیں وہ کہتے ہیں کوئی نئی سورت نازل کیوں نہیں ہوئی جس میں جہاد کا ذکر ہو، اور جب محکم بیان والی سورت نازل ہوئی اور اس میں جب محکم بیان والی صورت نازل ہو اور اس میں قتال کا ذکر آ جائے، تو آپ دیکھتے ہیں کہ جن کے دلوں میں بیماری ہے وہ آپ کی طرف اس طرح دیکھتے ہیں جیسے موت کی بے ہوشی طاری ہو گئی ہو، بس ان کے لیے تباہی ہے۔ آیت نمبر 21 ہے، طاعت و قول معروف فاذا عزم الامر فلو صدق الله لکان خیرا لهم۔ ان کی اطاعت اور پسندیدہ گفتار کا حال معلوم ہے، مگر جب معاملہ حتمی ہو جاتا ہے تو اس وقت بھی اگر وہ اللہ کے ساتھ سچے رہتے تو ان کے لیے بہتر ہوتا۔ آیت نمبر 22، فَهَلْ عَسَيْتُمْ إِن تَوَلَّيْتُمْ أَن تُفْسِدُوا فِي الْأَرْضِ وَتَقْتُعُوا أَرْحَامَكُمْ۔ پھر اگر تم حکمران بن جاؤ تو تم سے توقع کی جا سکتی ہے کہ تم زمین میں فساد برپا کرو گے اور اپنے رشتوں کو توڑ ڈالو گے۔ أُولَئِكَ الَّذِينَ لَعَنَهُمُ اللَّهُ فَأَصَمَّهُمْ وَأَعْمَى أَبْصَارَهُمْ۔ یہ وہ لوگ ہیں جن پر اللہ نے لعنت کی ہے، لہذا انہیں بہرا کر دیا اور ان کی آنکھوں کو اندھا کر دیا۔ آیت نمبر 24، أَفَلَا يَتَدَبَّرُونَ الْقُرْآنَ أَمْ عَلَى قُلُوبٍ أَقْفَالُهَا۔ کیا یہ لوگ قرآن میں تدبر نہیں کرتے، या इनके दिलों पर ताले लग गए हैं। इन आयात के अंदर आयत नंबर 20 से लेके यहाँ तक 20वीं आयत में जैसा कि आपने देखा कि मोमिनीन ने तकाजा किया कि जहाद के बारे में कोई सूरत नाजिल क्यों नहीं होती, तो जब जिहाद यानी असल में मोमिनीन तो बेताब थे कि हुक्म जिहाद आए आए कि अल्लाह की राह में निकलें, अल्लाह की राह में अपनी जान निसार करें, खुदा के दीन की तरवीज के लिए, खुदा के दीन की हिफाजत के लिए अपनी जान कुर्बान की जाए। मोमिनीन तो इंतजार में थे, उनकी तो तड़प थी। अब क्या हुआ, जब कोई मोहकम सूरत नाजिल होती है कि जिसमें जिहाद का जिक्र हो, तो फिर क्या हुआ, अब यहां पर मोमिनीन तो तकाजा कर रहे थे, उनकी तो तड़प थी कि किसी तरह उनको मैदान जिहाद मयसर हो, लेकिन मुनाफिकीन के कल्ब की उनके दिल की हालत क्या होती है जब ऐसी सूरत नाजिल होती है कि अब कुर्बानी देनी है, अब तो आगे बढ़ना है, अब मैदान में जाना है, अब अगर तुम इस्लाम के मानने वाले हो, अगर तुम्हारे दिल में ईमान है तो आओ तुम्हें मैदान में निकलना है। जब इस तरह की कोई वाज़े सूरत आती थी तो क्या होता था, ये आपकी तरफ यानी वो मुनाफिकीन रसूलुल्लाह की तरफ इस तरह देखेंगे कि जिस तरह किसी को मौत आने लगे, यानी इतना उनके आसार उनके चेहरे का रंग इतना उड़ जाता है कि वो रसूलुल्लाह की तरफ ऐसे देखते हैं कि जैसे मरने वाले हैं। बस याद रखें, साहिबान ईमान कभी भी मैदान से फरार नहीं करते। साहिबान ईमान अमली मैदान से भागते नहीं है। साहिबान ईमान मुश्किलों और सख्तियों और तकलीफों से घबरा नहीं जाते। बस याद रहे, ईमान का इजहार करना, हम ईमान वाले हैं, हम साहिब ईमान हैं, ये कहना उस वक्त तक बहुत आसान है कि जब तक कोई मुश्किल नहीं आई। और जिस वक्त मुश्किलात आती हैं, जिस वक्त मसाइब आते हैं, जिस वक्त तकलीफ आती है, जब दीन की वजह से पेट भरता हो, जब दीन की वजह से तरह तरह की लज्जतें नसीब होती हों, जब दीन की वजह से शोहरत मिलती हो, इज्जत मिलती हो, लोग झुक कर सलाम करते हों, उस वक्त दीनदार बनने के लिए तो हर कोई तैयार होगा। लेकिन जिस वक्त भूख बर्दाश्त करनी पड़े, जिस वक्त प्यास बर्दाश्त करनी पड़े, जिस वक्त लोगों के ताने सुनने पड़े, जहां पर सख्ती बर्दाश्त करनी पड़ेगी, जहां कुर्बानी देने का मरहला आएगा, तो वहां पर खालिस दीनदार सामने आ जाते हैं। जैसा कि इस आयत में हुआ कि मोमिनीन का तो तकाजा था कि कोई ऐसी सूरत आए कि हम जिहाद के लिए निकले, और जब ये सूरत नाजिल हुई तो मुनाफिकीन की जान पर बनी, वो ऐसे देखते थे कि जैसे मरने वाले। आयत नंबर 21 में है, ताअतुं व कौलुं मारूफ, उनकी इताअत और पसंदीदा गुफ्तार का हाल मालूम है। फ़ाइज़ा अज़म अल अम्र फलो सदकुल्लाह लकान खैरल लहुम। अल्लाह कह रहे हैं ताअतुं व कौलुं मारूफ, उनकी इताअत और उनकी चिकनी चिपड़ी बातें जो वो करते थे, ऐसी बातें, जैसा होता ना मुनाफिक की निशानी यही है कि जुबान से ऐसा इजहार करता है कि जैसे उसके अलावा तो कोई साहिब ईमान है ही नहीं। जुबान से इस तरह का इजहार करेगा, जाहिर ऐसा रखेगा कि लोग तो उसको उसके कौल को बड़ा नेक समझेंगे, उसको तो मुती मुसीर इताअत करने वाला समझा जाएगा। अल्लाह कह रहे हैं फैजा आजम अल अमर, मगर जब मामला हतमी हो जाता है, यानी जब कोई हतमी शक्ल आ जाती है, जहां मुसीबत आनी है, जहां आगे बढ़ना है, जहां खतरा है, जहां मुश्किलात हैं, जहां मसाइब हैं, वहां पर क्या होता है, फलो सदकुल्लाह लकान खैरल लहुम, अगर वो अल्लाह के साथ सच्चे रहते तो उनके लिए बेहतर होता। यानी सच्चे नहीं रहे, वो अपने ईमान के कौल पर बाकी नहीं रहे, अगर ये सच्चे रहते तो इनके लिए बेहतर होता। आयत नंबर 22 में, फिर अगर तुम हुक्मरान बन जाओ, यानी ये मुनाफिकीन अगर इनको हुकूमत मिल जाए, अगर ये इक्तदार में आ जाए, अगर इन मुनाफिकीन को इक्तदार मिल जाए, हुक्मरान बन जाए, तो फिर इनसे क्या तवक्को रखी जा सकती है, तो तुमसे तवक्को की जा सकती है कि तुम जमीन में फसाद बर्पा करोगे और अपने रिश्तों को तोड़ डालोगे, तुम सिला रहमी नहीं करोगे, कत रहम करोगे, तो कत्ते और हामक, तुम कत रहमी करोगे। यानी अगर तुम्हें कोई इक्तदार नसीब हो जाए, अगर तुम्हें हुकूमत मिल जाए, ये मुनाफिकीन इन्हीं इसी नीयत के साथ, इसी किरदार के साथ, इसी ईमान के साथ कि जो ना उन ईमान की वही जो जाहिरी शक्ल रखी हुई है, अगर इसके साथ ये किसी हुकूमत में आ जाए, इक्तदार में आ जाए तो क्या करेंगे? जमीन में फसाद करेंगे, फसाद फैलाएंगे, करप्शन करेंगे, ये दबा के कौमी खजाने को लूटेंगे, ये मुनाफिकीन। और क्या करेंगे? वह तुकत्तिउ अरहामकुम और अपने रिश्तों को तोड़ डालेंगे, क्योंकि जब ये हुकूमत में आएंगे, अगर ये हुक्मरान बनेंगे तो कतई रहम करेंगे, ये अपनी हुकूमत के लिए अपने सगे भाई को मरवा देंगे, ये अपनी हुकूमत के लिए बेटे का कत्ल कर देंगे, बाप को कत्ल कर देंगे, ये होता है कतई रहम, ये रिश्तेदारों का कोई लिहाज नहीं करेंगे। ये बनू अब्बास और बनू उमैया के बादशाहों का राह है, हिशाम बिन अब्दुल मलिक के हिशाम के बारे में है कि उसने अपने ही कजन और अपने अपने खानदान के सैकड़ों लोगों के सर तन से जुदा करवाया था और उनकी खोपड़ियों से एक पूरा एक मीनार तामीर कर लिया था एक कमरे के अंदर। बस याद रहे, मुनाफिकीन से ही मुखातिब है कि अगर तुम हुक्मरान बन जाओ तो तुमसे तवक्को की जा सकती है कि तुम जमीन में फसाद बर्पा करोगे और कतई रहमी करोगे। ये उसूल जो कुरान मजीद में बयान हुआ है, ये उसूल कयामत तक के लिए है, आज भी आपके सामने है। जो दिल में कुछ और जुबान पर कुछ और रखता है, वो अगर हुक्मरान बनेगा तो यकीनन कौमी खजाने का बेड़ा गर्क करेगा, यकीनन वो आवामी दौलत का दौलत को जातियात के लिए इस्तेमाल करेगा, यकीनन वो आवाम की फलाह बहबूद के लिए कोई काम नहीं करेगा, उसका काम फसाद करना है, उसका काम कतई रहमी करना है। और इनके बारे में अल्लाह का फैसला क्या है? हतमी फैसला खुदा का। ये वो लोग हैं जिन पर अल्लाह ने लानत की है, खुदा ने इनको अपने रहमत से दूर कर दिया, इनकी मुनाफिकत की वजह से खुदा ने इनको अपने रहमत से दूर किया हुआ है, और लिहाजा उन्हें बहरा कर दिया है। बहरे का मतलब ये नहीं है कि कान उनके बंद हो गए, नहीं, बहरे होने का मतलब ये है कि इन्हें हिदायत और नसीहत सुनाई ही नहीं देती, इनका दिल नसीहत कबूल ही नहीं करेगा, क्योंकि ये तो सुन ही नहीं रहे नसीहत को, ये हिदायत की बात को सुनेंगे ही नहीं, ये अल्लाह की बात को सुनेंगे ही नहीं। वह आमा अबसारहुम, और इनकी आंखों को अंधा कर देगा, यानी क्या इन्हें राय हक नजर नहीं आएगी। वाज़ह चीज दो जमा दो चार की तरह खुदा का हुक्म इन्हें नहीं नजर आएगा, अंधे हो चुके हैं। आयत नंबर 24 में एक और बहुत ऐसी बात कुरान की कि जो यकीनन हम सबके लिए भी और हर एक के लिए कि जो साहिबान कुरान है, कि जो इस कुरान के मानने वाले हैं, उनके लिए एक बहुत बड़ी बात और एक बहुत गहरी बात और लम्हे फिक्रिया वाली बात है। वो क्या? आयत नंबर 24, अफला यतदब्बरून अल-कुरान अम अला कुलूबिन अक्फालुहा, क्या ये लोग कुरान में तदब्बर नहीं करते या इनके दिलों पर कुफ्र लगे हुए हैं, ताले लग गए इनके दिलों में। याद रखे जान मोहतरम, तदब्बुर कुरान में नहीं करने वाला असल में उसके दिल पे ताला है, दिल बंद है उसका, दिल पे ताला लगा हुआ है अगर कुरान में तदब्बुर नहीं करता। आज अंदाजा करें ना, चेक करें, हम अपने अपने दिलों को देखना चाहें कि ताले वाले दिल कौन से हैं, कुफल वाले दिल कौन से हैं, तलाश करना चाहें ना कि कौन से दिल है कि जिन पे ताले लगे हुए हैं, दिल का काम क्या है जो कुरान ने बताया, दिल का काम समझने के साथ ताल्लुक रखता है। दिल कुलूबुन कि जिसने कुलूबुल्ला या फहून अभिहा, दिल है समझते नहीं, दिल का ताल्लुक समझने के साथ है। तो लिहाजा यहां पर मफहूम वही है, तुम कुरान में गौर फिक्र क्यों नहीं करते, तदब्बुर क्यों नहीं करते, समझते क्यों नहीं हो कुरान को, या तुम्हारे दिल में ताले हैं, ताले लग गए तुम्हारे दिल में। यहां पर तदब्बुर का माना उसकी तरफ थोड़े से मुतवज्जे रहेंगे। तदब्बुर जो कि अरबी जुबान का लफ्ज है, इसका माना है किसी चीज के नताइज और अंजाम पर गौर करना, किसी चीज का नतीजा और उसके अंजाम पर गौर करना। आया तो खुदा से जो नतीजा आखज होता है, गौर करना उस पर, जाहिर है गौर करेंगे समझेंगे तब जाके पता चलेगा। लिहाजा ऐसी तिलावत कि जिसमें इंसान का फहम काम ना करे, अगर कुरान को फकत इसलिए रखा गया कि इससे सिर्फ हमने तिलावत ही करनी है, सिर्फ इसके अरबी मतन को पढ़ना है, तो अजीजान मोहतरम तदब्बुर नहीं कर सकेंगे। मतन जरूर पढ़ें, अरबी मतन जरूर पढ़ें, उससे अजर सवाब हासिल करें, लेकिन उस मतन को समझने की कोशिश करें। الفاظ کے مفہوم کو سمجھنے کی کوشش کریں اور اس پر غور و فکر کیا جائے، اس پر تدبر کیا جائے. اب اگر تدبر کر رہے ہیں تو دو احادیث ہیں جو میں آپ کی خدمت میں عرض کر رہا ہوں کہ تدبر کرنے والوں کے بارے میں. یہاں پر امیر المومنین کی ایک حدیث ہے جو نہج البلاغہ میں مولا امیر المومنین نے متقین کی صفات جو بیان کی ہیں اس کے بارے میں. متقین کے بارے میں، وہ رات کے وقت قیام کرتے ہیں قرآن کی ٹھہر ٹھہر کر اور سوچ سمجھ کر تلاوت کرتے ہیں. متقین کی صفات جو بیان ہو رہی ہیں کہ وہ رات کے وقت قیام کرتے ہیں قرآن کی ٹھہر ٹھہر کر اور سوچ سمجھ کر تلاوت کرتے ہیں، اپنے آپ کو اس کے ذریعے پرسوز کرتے ہیں، اپنے درد کی دوا اسی میں تلاش کرتے ہیں. جب کسی ایسی آیت پر پہنچتے ہیں جس میں شوق دلایا گیا ہے تو وہ بڑے اشتیاق کے ساتھ اس کی طرف مائل ہوتے ہیں، دل کی آنکھیں بڑے اور ہمیشہ اسے اپنا نصب العین قرار دیتے ہیں. اور اگر کسی آیت پر پہنچتے ہیں جس میں ڈرایا گیا ہے تو دل کے کان کھول کر اسے سنتے ہیں اور یہ سمجھتے ہیں کہ جلا ڈالنے والی دوزخ کی آگ کی چیخ و پکار اور اس کے شولوں کی لپیٹوں کی آواز ان کے دل کے کانوں میں گونج رہی ہے. رضوان محترم، قرآن مجید میں اگر تدبر نہ کیا جائے تو دل کو تالا لگ جاتا ہے، اور جس دل پہ تالا ہو اس دل پر نصیحت کا اثر نہیں ہوتا. جیسے کہتے ہیں نا کہ دل میں بات نہیں اتر رہی، کیوں نہیں اتر رہی؟ دل پہ تو تالا ہے. وہ اس دل تالا کون سا؟ تدبر قرآن میں نہ کرنے کا تالا، کیونکہ تدبر نہیں کیا قرآن میں اس لیے دل پہ تالا لگ چکا ہے، دل بند ہو چکا ہے. اور جب تک اس تالے کو نہیں کھولیں گے، اور وہ تالا کھولنے کا ایک ہی راستہ ہے کہ تدبر کریں، قرآن میں غور کریں، قرآن میں فکر کریں. جیسے یہ جو سلسلہ میرا اور آپ کا جو ہم نے جاری رکھا ہے خدا کے فضل و کرم سے ماہ مبارک رمضان میں، تو یہ تدبر قرآن کا ہی ایک آغاز ہے. اور یقیناً رمضان المبارک میں ہم اس سے زیادہ سے زیادہ استفادہ تو کر سکتے ہیں، لیکن یہ مستقل حل نہیں ہے. مستقل یہی ہے کہ ہر صاحب قرآن کو، ہر مسلمان کو چاہیے کہ وہ قرآن کی طرح متوجہ ہو. یاد رکھیں، اگر امت مسلمہ، اگر مسلمان قرآن تھام لے، خود ہر مسلمان قرآن پڑھنا شروع کر دے، سمجھنا شروع کر دے، تو یہ ساری فرقہ پرستی کی جڑ ختم ہو جائے. یہ مسلمانوں کے باہمی اختلافات کو جو ہوا دیتے ہیں ان کی دکانیں بند ہو جائیں گی. اور جو لوگوں کو بیوقوف بنا کر اپنے اپنے دکانیں چمکانے والے لوگ ہوتے ہیں، جو چھپے ہوتے ہیں مختلف بیس کے ساتھ، ان کی دکانیں بند ہو جائیں گی. اور یقیناً یاد رکھیے گا، اگر تدبر فی القرآن کا آغاز کیا جائے اور تدبر فی القرآن کی کوشش کی جائے تو تب ہی اس مرحلے سے امت اگلے مرحلے میں داخل ہو جائے گی. آیت نمبر 25 سے لے کر 28 تک آپ متوجہ رہیں گے انشاءاللہ. اِنَّ الَّذِينَ ارْتَدُّوا عَلَىٰ أَدْبَارِهِمْ مِنْ بَعْدِ مَا تَبَيَّنَ لَهُمُ الْهُدَى الشَّيْطَانُ سَوَّلَ لَهُمْ وَأَمْلَى لَهُمْ. جو لوگ اپنی پیٹھ پر الٹے پھر گئے، پھر اس کے بعد اس کے کہ ان پر ہدایت واضح ہو چکی تھی، شیطان نے انہیں فریب دیا اور ڈھیل دے رکھی ہے. ذَلِكَ بِأَنَّهُمْ قَالُوا لِلَّذِينَ كَرِهُوا مَا نَزَّلَ اللَّهُ سَنُطِيعُكُمْ فِي بَعْضِ الْأَمْرِ وَاللَّهُ يَعْلَمُ إِسْرَارَهُمْ. یہ اس لیے ہوا کہ انہوں نے اللہ کی طرف سے نازل کردہ کتاب کو ناپسند کرنے والوں سے खुफिया तौर पर कहा, बाज मामलात में अनकरीब हम तुम्हारी पैरवी करेंगे और अल्लाह उनकी पोशीदा बातें जानता है। फकैफा इदा तवफ्फतहुमुल मलाइकतु यज़रिबूना वुजूहहुम व अदबारहुम, बस उस वक्त उनका क्या हाल होगा जब फरिश्ते उनकी जान निकालेंगे और उनके चेहरों और पुश्तों पर जरबे लगा रहे होंगे। आयत नंबर 28, ذَلِكَ بِأَنَّهُمْ مُتَّبَعُوا مَا أَسْخَطَ اللَّهَ وَكَرِهُوا رِضْوَانَهُ فَأَحْبَطَ أَعْمَالَهُمْ, ये इसलिए कि उन्होंने इस बात की पैरवी की, उस बात की पैरवी की जो अल्लाह को नाराज करती है और अल्लाह की खुशनुदी से बेजारी अख्तियार करते हैं, लिहाजा अल्लाह ने उनके आमाल हब्त कर लिए। ये जो चार आयात हैं कि जिसका आगाज हुआ है कि जो लोग उल्टा फिर गए, जिन्होंने खुद कुरान में गौर फिक्र न करने की वजह से मुनाफिकीन के बारे में और उनके बारे में भी है, और एक अमूमी भी बनता है क्या कि जब ये लोग फिर जाते हैं, अपने पीठ फिर गए, हालांकि उन पर हिदायत वाज़ह हो चुकी थी। बुनियादी तौर पर ये मौजू था, ये आयात जो नाज़िल हुई, ये जो यहूदी कबीले थे मदीना के कि जिनके पास रसूलुल्लाह की आमद की वाज़ह निशानियां उनकी किताब में मौजूद थी। ओके थे रिज़ूम माजरत, जिनके पास रसूलुल्लाह की आमद की वाज़ह निशानियां उनके पास मौजूद थी और उसके बावजूद जब रसूल खुदा तशरीफ लाए हैं और आप जब मदीने में आप तशरीफ लाए, आपने हुकूमत का आगाज कर दिया, आपने जब आगाज किया है तो ये यहूदी आपके खिलाफ हो गए, हालांकि इनके पास वाज़ह मौजूद था। ये जो अल्लाह ने कहा ना कि जो हिदायत वाज़ह हो चुकी उनके ऊपर फिर भी उल्टे फिर गए, उन्हें खबर था कि यही अल्लाह के आखिरी रसूल, उन्हें मालूम था, लेकिन उसके बावजूद उल्टे फिर गए। क्या वजह बनी? शैतान ने उन्हें फरेब दिया है, शैतान ने उन्हें फरेब दिया। सव्वला लहुम का अश्शैतानु सव्वला लहुम, सव्वला कहते हैं ऐसी हाजत, ऐसी ख्वाहिश कि जिसकी जिसके पूरा होने के लिए नफ्स इंसानी हरीस होता है, उसके लिए सव्वला कहते हैं, यानी ऐसी ख्वाहिश कि जिसको पूरा करने के लिए इंसान लालच में है, फिर से उसकी बहुत ज्यादा हरीस है। तो बस अगर इंसान जब इस हिर्स में है तो शैतान क्या करता है, उसे भटका देता है, फरेब देता है। अगली आयत में क्या वजह बनी, क्यों ऐसा हुआ, क्यों? ये इसलिए हुआ कि उन्होंने अल्लाह की तरफ से नाजिल करदा किताब को नापसंद करने वालों से खुफिया तौर पर कहा, बाज मामलात में अनकरीब हम तुम्हारी पैरवी करेंगे और अल्लाह की, अल्लाह उनकी पोशीदा बातें जानता था। असल में मुनाफिकीन और यहूदियों ने आपस में गठजोड़ कर ली, इन्होंने कहा हम आपस में मिल जाते हैं ताकि रसूलुल्लाह को कोई नुकसान पहुंचा सके, रसूलुल्लाह की तहरीक को, रसूलुल्लाह के इस कार नबूवत को, कार रिसालत को नुकसान पहुंचाए, ये इनका मकसद था। और ये आपस में खुफिया ये काम कर रहे थे, लेकिन अल्लाह कह रहे हैं अल्लाह उनकी पोशीदा बातें जानता है और अब उनकी हालत, उनका अंजाम अल्लाह याद करवा रहा है। बस उस वक्त उनका क्या हाल होगा जब फरिश्ते उनकी जान निकाल रहे होंगे और उनके चेहरों पर और उनके पुश्तों पर जरबे लगा रहे होंगे, और ये इसलिए कि उन्होंने, क्यों ये उनके लिए सजा किस वजह से थी, ये इसलिए कि उन्होंने उस बात की पैरवी की जो अल्लाह को नाराज करती है और अल्लाह की खुशनुदी से बेजारी इख्तियार करते हैं, लिहाजा अल्लाह ने उनके आमाल हब्त कर लिए, खुदा ने उनके आमाल को ضائع کر لیا، کیونکہ تمام اعمال کی قبولیت کی اولین شرط، جو شرط ہے، جو سب سے پہلی شرط ہے تمام اعمال کی قبولیت کی، وہ شرط خدا کی رضا ہے. اور منافقین کا عمل اور ان اہل کتاب کا عمل کہ جنہوں نے رسول اللہ کا انکار کیا، اس میں ظاہر ہے ان کے عمل میں خدا کی رضا کہاں، لہذا وہ حبت ہو گیا. آیت نمبر 29 سے لے کر 31 تک. ام حسب الذین فی قلوبہم مرض ان لن یخرج اللہ اضغانہم، جن کے دلوں میں بیماری ہے کیا انہوں نے یہ خیال کر لیا، کر رکھا ہے کہ اللہ ان کے کینوں کو ظاہر نہیں کرے گا. وَلَوْ نَشَاءُ لَأَرَيْنَاكَهُمْ فَلَعَرَفْتَهُمْ بِسِيمَاهُمْ وَلَتَعْرِفَنَّهُمْ فِي لَحْنِ الْقَوْلِ وَاللَّهُ يَعْلَمُ أَعْمَالَكُمْ. اگر ہم چاہتے تو ہم آپ کو ان کی نشاندہی کر دیتے، پھر آپ انہیں ان کی شکلوں سے پہچان لیتے، اور آپ انداز کلام سے ہی انہیں ضرور پہچان لیں گے، اور اللہ تمہارے اعمال سے واقف ہے. وَلَنَبْلُوَنَّكُمْ حَتَّى نَعْلَمَ الْمُجَاهِدِينَ مِنْكُمْ وَالصَّابِرِينَ وَنَبْلُوَ أَخْبَارَكُمْ، اور ہم تمہیں ضرور آزمائش میں ڈالیں گے یہاں تک کہ ہم تم میں سے جہاد کرنے والوں اور صبر کرنے والوں کی شناخت کر لیں اور تمہارے حالات جانچ لیں. یہ آیت نمبر 31 تک، تین آیتیں میں نے تلاوت کی ہیں، ان کے تھوڑے سے مفاہیم کی طرف متوجہ رہیے گا. یہ جو منافقین ہیں ان کے دلوں میں جو کینہ ہے، یہ جو بغض رکھتے ہیں، جو لفظ استعمال ہوا ہے اذغان، اذغان عربی میں کہا جاتا ہے سخت اور شدید کینے کو، جو بغض رکھا جاتا ہے دوسرے کے ساتھ، سخت اور شدید کینہ، اس کو اذغان کہا جاتا ہے. کہہ رہے ہیں کہ جن کے دلوں میں مرض ہے ان کا یہ خیال ہے کہ خدا ان کے کینوں کو ظاہر نہیں کرے گا، کیا ان کی وہ قلبی حالت چھپی رہے گی، کیا ان کی نفاق، ان کی منافقت چھپی رہے گی. آگے آیت نمبر 30 میں، اگر یقیناً اگر ہم چاہیں تو انہیں رسول اللہ سے کہے کہ ہم آپ کو دکھا دیں گے، ان کی شکلیں دکھا دیں گے، ان کے چہرے مہرے سے آپ کو پہچان کروا دیں گے، اگرچہ انداز گفتگو کے ذریعے آپ بھی منافقین کو پہچان لیں گے، اور خدا تمہارے اعمال سے خوب واقف ہے. یہاں جو لفظ استعمال کیا نا، منافقین کے بولنے سے پتہ چل جاتا ہے کہ منافق ہے، لفظ استعمال ہوا ہے لحن القول، لحن القول، لحن القول کا مطلب جو اس کا عربی معنی ہے، جو عربی لغت میں جو معنی بیان ہوا ہے، کہتے ہیں کہ صراحت سے اشارے اور کنائے کی طرف لے جانا، ایک بات واضح اور صریح ہے اس کو کنایوں کی طرف لے کر جانا، یعنی دل کے مریض منافقوں کو اس طریقے سے پہچانا جا سکتا ہے کہ وہ ایک صریح اور واضح معنی کو کنائے، تکلیف دہ تعبیر اور دل دکھانے کے انداز میں استعمال کرتے ہیں. واضح اور صاف بات ہوتی ہے لیکن وہ اس کو الٹا کر کے بتا دیتے ہیں، اس کو پیچیدہ کر کے، اس کو ڈراؤنا کر کے دکھائیں گے. بس آیت نمبر 31 میں کہا کہ یہ ہم تمہیں ضرور آزمائش میں ڈالیں گے، آزمائش کا مرحلہ آئے گا، اس سے کیا ہوگا، یہاں تک کہ تم میں سے جہاد کرنے والوں اور صبر کرنے والوں کی شناخت ہو جائے، مجاہدین الگ ہو جائیں گے، واضح ہو جائے گا کہ رسول اللہ کے ساتھی کون ہے، واضح ہو جائے گا کہ جن کا نفاق تھا وہ اس مرحلے پر واضح. جیسے جنگ عہد میں ہوا، عہد میں 1000 کا لشکر مدینہ سے نکل کے گیا ہے لیکن 300 کے تعداد کے قریب منافقین جو ہیں وہ واپس آ گئے، ولٹ کے واپس آ گئے، اس ابتلا میں، اس آزمائش میں جا کر ان کا واپس آ جانا واضح ہوگا کہ یہ نفاق کی علامت تھی ان کی. وَلَنَبْلُوَ أَخْبَارَكُمْ، اور تمہارے حالات کو بھی اللہ جانچ لے گا. آیت نمبر 32 سے 34 تک، ان الذين كفروا وصدوا عن سبيل الله وشاقوا الرسول من بعد ما تبين لهم الهدى لن يضروا الله شيئا وسيحبط اعمالهم. يقينا جنہوں نے ان پر ہدایت ظاہر ہونے کے بعد کفر کیا اور لوگوں کو رائے خدا سے روکا اور رسول اللہ کے رسول کی مخالفت کی، وہ اللہ کا کچھ نہیں بگاڑ سکتے، اور اللہ عنقریب ان کے اعمال حبط کر دے گا، یعنی ان کے اعمال ضائع ہو جائیں گے. کن کے؟ کہ جنہوں نے ہدایت ظاہر ہونے کے بعد کفر کیا ہے. اگلی آیت دیکھیے گا، آیت نمبر 33 ہے. یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول ولا تبطلوا اعمالکم. اے ایمان والو، اللہ کی اطاعت کرو اور رسول کی اطاعت کرو اور اپنے اعمال کو ضائع نہ کرو. ان الذین کفروا وصدوا عن سبیل اللہ ثم ماتوا وهم کفار فلن یغفر اللہ لهم. یقیناً جنہوں نے کفر کیا اور راہ خدا سے روکا پھر کفر کی حالت میں مر گئے تو اللہ انہیں ہرگز نہیں بخشے گا. ان تین آیات کے چند مطالب عرض کر دیتا ہوں. یاد رکھیں کہ جو کفر کرنے والے ہیں ان کے اعمال اکارت جاتے ہیں، ان کے اعمال برباد ہو جاتے ہیں، ان کے دنیا گئے، دنیا کی زندگی میں کی گئی کوششیں برباد ہو جاتی ہیں. کافر مانا کیا؟ وہی ہٹ دھرم کافر، کہ جس تک پیغام حق پہنچا ہے اور وہ اس حق کو ہٹ دھرمی کی وجہ سے، اپنے مفادات کی وجہ سے، اپنی خواہشات کی وجہ سے جو ان کو قبول نہیں کرتا، تو لہذا جو کبھی کبھار ان سے کوئی اچھے کام ہوئے ہیں تو وہ ضائع ہو گئے ہیں، ان کا کوئی کام، ان کے کسی کام آنے والا نہیں ہے اگلی دنیا میں. چند ایک اگر آپ نے غور کیا ہو تو اس سورت کے اندر چند مواقع پر اعمال کے ضائع ہونے کی بات بار بار آئی، کہ اعمال حبط ہو جاتے ہیں، اعمال برباد ہو جاتے ہیں. تو یہاں پر کچھ قرآن کی آیات اور روایات کے ضمن میں چند ایک مراحل بیان ہوئے ہیں، کون کون سے کام ہیں کہ جن کو کرنے سے نیکیاں برباد ہو جاتی ہیں، اعمال برباد ہو جاتے ہیں. اپنے ہاتھوں سے نیکی کی یا خود نیکی کی، بعد میں اسے برباد کر دیا، ضائع کر دیا نیکی کو. ان میں سے ایک جس کو قرآن نے بھی بیان کیا، پہلے نمبر پہ ہے احسان جتانا اور تکلیف پہنچانا. یا ایھا الذین آمنوا لا تبطلوا صدقاتکم بالمن والاذا کالذی ینفق مالہ رئاء الناس ولا یؤمن باللہ والیوم الآخر. یہ سورہ بقرہ کی آیت نمبر 264 ہے. اے ایماندارو، اپنے مال کے رائے خدا میں خرچ کو احسان جتانے اور تکلیف پہنچانے کے ذریعے ضائع مت کرو. اس شخص کی مانند جو اپنے مال کو لوگوں کے دکھاوے کے لیے خرچ کرتا ہے اور خدا اور یوم آخرت پر ایمان نہیں رکھتا. خرچ کرنا رائے خدا میں، پھر اس کے ذریعے سے اذیت دینا، جیسے آج کل بھی ٹرینڈ پیدا ہو گیا ہے کہ غریبوں کی مدد کر رہے ہیں، ساتھ میں ان کو اذیت دے کر ان کی تصویروں کو آگے شو کر کے مشہور کروا کے اپنی شہرت کے لیے. تو جو ریاکاری کے لیے، ظاہری نمود و نمائش کے لیے خدا کی رضا سے ہٹ کر اور ایسے انفاق کرتا ہے کہ خرچ کرنے کے بعد جس کو دیا ہے اس کو اذیت اور تکلیف دے رہا ہے، تو یہ ضائع ہو گیا، اس کا کوئی جگہ نہیں ہے. اسی طرح خود پسندی جو ہے، عجب، انسان کا اپنے آپ کو پسند کرنا، یہ بھی اعمال کو ضائع کر دیتا ہے. جیسے ہے کہ خود پسندی نیکیوں کو یوں ختم کر دیتی ہے جیسے آگ ایندھن کو ختم کر دیتی ہے. اپنے آپ کو پسند کرنا، اپنی ذات کو زیادہ پریفر کرنا، اپنی ذات کو چاہنا زیادہ، یہ خود پسندی، اپنے آپ کو پسند کرنا، اپنے لیے جمع کرنا، اپنی زیادہ سوچنا، اپنے بارے میں زیادہ فکر کرنا. تو جو اپنا ہی زیادہ سوچتا ہے، اپنی زیادہ چاہتا ہے اور دوسروں کی اسے کوئی فکر نہ ہو، تو یہ عجب اور خود پسندی بھی اعمال کے ضائع ہونے کا باعث بنتی ہے. تیسری چیز، حسد بھی نیکیوں کو ضائع کر دیتی ہے. جیسے آیت اللہ کے نبی کی حسیر حدیث ہے کہ حسد جو ہے وہ برائیوں کو، نیکیوں کو کھا جاتی ہے. اسی طرح ایک اور مرحلہ وہ ہے کہ مرتے دم تک ایمان پر قائم رہنا بقائے عمل کی شرط ہے، اہم ترین شرط ہے کہ آخر تک ایمان پر باقی رہنا ہے، آخر تک صاحب ایمان رہنا یہ ضروری ہے. اگر انسان آخر تک صاحب ایمان رہے گا
तब उसकी नेकियां भी बाकी रहेंगी। अगर फर्ज करें जिंदगी का एक हिस्सा ईमान के साथ गुजारा है, आखिर में आकर अगर कुफ्र पर मौत आ जाए तो पिछला सारा तो खत्म हो गया। एक हदीस बहुत खूबसूरत है, पांचवें इमाम अलैहिस्सलाम की, यहाँ पर हिफाजत आमाल, आमाल की हिफाजत के बारे में तवज्जो दीजिएगा। इमाम बाकर अलैहिस्सलाम फरमाते हैं, तर्जुमा अर्ज कर रहा हूँ, आमाल की हिफाजत खुद आमाल की बजा आवरी से ज्यादा सख्त है। आमाल बजा लाने से ज्यादा सख्त उन आमाल की हिफाजत करना है। रावी ने अर्ज किया कि मौला आमाल की हिफाजत से क्या मुराद है? आपने फरमाया, इंसान कभी बख्शिश करता है या राय खुदा में छुप कर खर्च करता है तो उसके नामे आमाल में एक मख्फी अमल लिखा जाता है, यानी उसने खुफिया तौर पे कोई नेकी की, किसी की कुमक की, किसी की मदद की, तो उसके नामे आमाल में एक मख्फी अमल लिख दिया जाता है। फिर किसी जगह पर उसका तज़किरा करता है, खुफिया किया था, अब कहीं जाकर उसका जिक्र कर दिया तो मख्फी नेकी से वहां से काटा, मख्फी नेकी के बजाय जाहिरी नेकी लिख दी जाती। वो मख्फी खाने में था, वहां से उसे निकाल के जाहिरी नेकी वाले खाने में डाल दिया जाता है। फिर एक और जगह उसे बयान करता है तो नेकी को मिटाकर रियाकारी लिख दी जाती है। अल्लाह अकबर, खुफिया नेकी से शुरू हुआ था, रियाकारी तक पहुंच गया। अजीजान मोहतरम, हबत आमाल बहुत सख्त है, याद रखें, बहुत अजीब है, मुसीबत है बहुत बड़ी। नेकियां इंसान करे और बाद में इस तरह के अमाल अंजाम दे कि अमाल जाया हो जाए, नेकी जाया हो जाए, ये बहुत खूबसूरत है। इमाम के फरमान, एक खुफिया नेकी की है तो अमाल के मख्फी खाने में, पोशीदा खाने में उसे लिख दिया गया, किसी जगह जाकर बयान कर जब इन्हें फिलहाल काम कर दिया तो वो उसमें से निकालकर जाहिरी अमाल में लिख दिया, और अगर एक और जगह बयान कर दिया उसने उसी को तो फिर वो जाहिरी अमाल से भी निकाल कर उसे रियाकारी वाले खाते में लिख दिया जाता है। अज़ान मोहतरम, बस सूरह मुबारक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इसकी आखिरी चार आयात हैं, तो इंशाल्लाह इनको हम कल इनकी तिलावत करेंगे, और कल इंशाल्लाह उम्मीद है कि हम सूरह फतह की तिलावत का भी आगाज कर देंगे इंशाल्लाह।